نئے کام پہ تشریف لے گئے. پہلے موسیٰ علیہ الصلوۃ والسلام اور فرعون کی یہ جو ساری تصادم ہوا اور اللہ نے نجات دی فرعون سے, اس پر گفتگو ہو رہی تھی. اب موسیٰ علیہ الصلوۃ والسلام اور پوری قوم کو فرعون سے نجات مل گئی, اب بہت ہی زیادہ اطمینان والا وقت تھا. قوم نے موسیٰ علیہ الصلوۃ والسلام سے عرض کی کہ اے موسیٰ علیہ الصلوۃ والسلام, آپ اپنے رب سے ہمارے لیے شریعت لے کے آئے, کوئی ترتیب عبادت کا, کوئی سکیجول, کوئی شریعت, کوئی ہاں یا نا یا کیا چیز ہمیں کرنی ہے, کوئی کتاب رب سے لے کے آئے. تو موسیٰ علیہ الصلوۃ والسلام نے اللہ سے درخواست کی, یا اللہ کہ شریعت عطا فرمائیے. اللہ تعالی نے وعدہ کیا موسیٰ علیہ السلام سے, کیونکہ یہاں لفظ وواعدنا موسیٰ, موسیٰ علیہ السلام سے وعدہ فرمایا کہ جی آ جائیں 30 دنوں کے لیے, 30 راتوں کے لیے, اور آپ کو ہم یہ شریعت دیں گے. اور پھر آپ نے فرمایا کہ ہم نے پورا کیا ان 30 راتوں کو 10 اور راتوں کے ساتھ, تو 40 راتوں کی مدت پوری ہو گئی. تو موسیٰ علیہ الصلوۃ والسلام کوہ طور پہ تشریف لے گئے اور وہاں یہ تورات ان کو عطا کی گئی. 40 راتوں کے لیے آپ تشریف لے گئے, اور پھر آپ نے اپنے بھائی حضرت ہارون علیہ الصلوۃ والسلام, جو کہ اللہ کے نبی تھے, ان کو فرمایا کہ آپ میرے نائب, میرے خلیفہ بنیں گے یہاں پہ میری قوم میں, کیونکہ جب ضرورت پڑتی ہے, جب لیڈر نہیں ہوتا تو پیچھے کسی نہ کسی کو نائب بنانا یہ ایک حکمت کی بات ہے, تاکہ قوم جو ہے وہ تتر بتر نہ ہو جائے, غلط راستوں پہ نہ لگ جائے. اور اپنے بھائی یہ جو خلیفہ تھے حضرت ہارون علیہ السلام, ان کو فرمایا کہ جی آپ قوم کی اصلاح کرتے رہیے گا, اور جو مفسد لوگ ہیں, جو فساد کرتے ہیں, جو غلط راستے پہ ہیں, ان کے راستے پہ آپ نے نہیں چلنا. تو قرآن پاک کی اس آیت سے اب ایک ڈیفرنٹ ہم آئیڈیا کی طرف نکل گئے ہیں. وہ جو پورا فرعون کے ساتھ جو مقابلہ تھا, وہ والا چیپٹر یوں سمجھے کہ کلوز ہوا, اور یہ ایک نیا چیپٹر شروع ہو رہا ہے. اور اس نئے چیپٹر میں موسیٰ علیہ الصلوۃ والسلام جب کوہ طور پہ تورات لینے کے لیے گئے, اس کا تذکرہ ہو رہا ہے. تو یہ موسیٰ علیہ الصلوۃ والسلام جو تورات لینے گئے, اس مبارک آیت میں اس کا تذکرہ ہے. اس میں 3 سوالات, 3 اہم نکات ذہن میں آتے ضرور ہیں, اور امید ہے طالبات ذرا غور سے یہ باتیں سن رہی ہوں گی. ان 3 اہم نکات کا تذکرہ حضرت مفتی محمد شفیع رحمۃ اللہ علیہ نے بھی فرمایا. اور پہلی بات یہ ہے کہ اس مبارک آیت کو اگر غور سے دیکھیں تو نبی, تو اللہ تعالیٰ نے موسیٰ علیہ الصلوۃ والسلام کو پہلے 30 دن کا کہا. اللہ تعالیٰ فرما رہے ہیں کہ ہم نے موسیٰ علیہ الصلوۃ والسلام سے وعدہ کیا 30 راتوں کا, اور 30 راتوں کو پورا کیا, اور 10 سے پھر اور راتیں بھی ان کو دی, اور تب جا کے یہ 40 کی مدت پوری ہوئی. تو 30 الگ اور 10 الگ کر کے 40 کی مدت جو پوری کرنے کا حکم دیا, اس کی جگہ اللہ رب العزت بادشاہ ہے, ہمارے مالک ہیں, 40 کا ایک ساتھ ہی حکم دے دیتے تو بھی کوئی حرج نہیں تھا. یہ 30 پھر 10 الگ کر کے اور 10 کا تذکرہ, اس کو 2 سیٹس میں بریک کیوں کیا گیا ان 40 راتوں کا؟ تو یہاں یہ سوال بنتا ہے کہ جی اللہ تعالیٰ فرماتے ہیں موسیٰ علیہ السلام کو, بھئی آپ 40 راتوں کے لیے آ جائیں, یہ کیا بات ہوئی کہ آپ نے فرمایا 30 راتوں کے لیے آ جائیں, اور پھر آپ نے کہا کہ 10 راتیں اور بھی ہم نے ان کو لگوائی. تو حضرت مفتی محمد شفیع رحمۃ اللہ علیہ نے اس اشکال کا جواب دیا, اور انہوں نے فرمایا کہ مختلف مفسرین نے مختلف طرح سے اس کا جواب دیا. اور پہلی بات اور پہلا نقطہ یہ ہے کہ یہ جو किसी को कोई काम देना होता है ना, ये हिकमत सिखाई जा रही है कि किसी को कोई बड़ा काम किसी के जिम्मे लगाना होता है, तो ये बात एक अच्छी हिकमत वाली बात है कि सारा का सारा पूरा काम एक साथ उसको ना दिया जाए, बल्कि उस काम को डिवाइड करके दिया जाए। और अल्लाह रब्बुल इज्जत ने भी मूसा अलैहिस्सलाम के साथ ऐसा ही फरमाया कि आपको कहा कि पहले 30 रातों के लिए आप आ जाए, और फिर जब 30 रात मुकम्मल हो गई तो फिर 10 रात का और कहा। मूसा अलैहिस्सलाम अल्लाह के पास जाने में 30 रातें कौन सी इतनी बड़ी बात है, तो अल्लाह के आशिक थे, 30 रातों में बहुत खुश रहते। मुफस्सिरीन ने यहां लिखा कि ये 30 रातें जो है ये बगैर खाए हुए रोजा भी रखा है, सिर्फ पानी का रोजा, 30 दिन कुछ खाया ही नहीं। तो ये जो 30 दिन जो है ये बगैर खाए पिए जो रोजा है ये बड़ा ही मुजाहिदा और मुश्किल काम था। तो अल्लाह रब्बुल इज्जत ने ये 40 को एक साथ नहीं बयान किया, पहले 30 दिन फिर 10 दिन बयान किया। तो ये एक हिकमत भरी चीज है, तदरीज और आहिस्तगी हिकमत है, बोझ को डिवाइड करके किसी पे डाला जाए वो ज्यादा अच्छी चीज है। दूसरी बात इससे मुतालिक वो ये है कि जो 30 दिन का तस्करा फरमाया फिर 10 दिन का और तस्करा फरमाया, तो यहां से एक बहुत बड़े मुफस्सिर हैं जिन्होंने किताब रूहुल मानी लिखी है, अल्लामा आलूसी रहमतुल्लाह अलैह, वो फरमाते हैं कि अगर किसी को एक काम दिया जाए और वो काम उस मुद्दत में ना करे तो फिर मजीद मोहलत दे देना एक अच्छी चीज है कि चलो 30 दिन में ये काम पूरा नहीं हुआ, 10 दिन और ले लें, उस काम को मुकम्मल कर लें, तो ये मोहलत देना भी एक अच्छी चीज है। और उन्होंने ये मोहलत अल्लाह रब्बुल इज्जत ने हजरत मूसा अलैहिस्सलाम को ये 10 दिन की और मोहलत दे दी। तो ये 2-3 हिकमतें मुख्तलिफ मुफस्सिरीन ने बयान की हैं कि क्यों 30 का तस्करा अलग और फिर 10 रातों का तस्करा अलग है। अब 40 रातों का तस्करा अल्लाह ने फरमाया कि 40 रातों के लिए जब वो आए तो अल्लाह ने उनको तौरात अता फरमा दी, ये 40 रातें उन्होंने पूरी की। तो यहां से हजरत मुफ्ती मोहम्मद शफी रहमतुल्लाह अलैह ने एक और नुक्ता बयान किया कि जो 40 दिन और रात जो इंसान इबादत में लगाता है, इस 40 के हिस्से को इस्लाह नफ्स में बड़ा खास मर्तबा हासिल है, क्योंकि इसकी दलील कुरान से भी मिल रही है कि देखिए मूसा अलैहिस्सलाम को तौरात लेने के लिए देने के लिए अल्लाह रब्बुल इज्जत ने 40 रातों के लिए बुलाया। हदीस में भी 40 रातों का 40 दिन का तस्करा है। नबी अलैहिस्सलाम ने इरशाद फरमाया कि जो शख्स 40 दिन तक इखलास के साथ इबादत करेगा तो अल्लाह रब्बुल इज्जत उसके कल्ब से हिकमत के चश्मे जारी फरमाते हैं। अल्लाह अकबर। इसका मतलब ये है कि जिस शख्स को ये मौका नसीब हो गया कि उसने 40 दिन इबादत में लगाए, हर चीज से हटकट के लगाए, तो उसके अंदर ऐसी हिकमत आ जाएगी कि ये आम बंदों से अलग हो जाएगा, उसकी समझ बूझ में, उसके अल्लाह से कुर्ब में, उसकी फरासत में इजाफा हो जाएगा। इसीलिए खानकाहों पे और मशायक के नजदीक ये 40 दिन का चिल्ला लगाना बड़ा मोतबर है कि जो सालिकीन हैं जिन्होंने शेख के साथ इस्लाह का ताल्लुक कायम किया वो 40 दिन के लिए आए और 40 दिन तक जिक्र इबादात में इस्लाह में वक्त गुजारे ताकि 40 दिन बाद उनके सीने जो हैं वो हिकमत से भर जाएं, उनको अल्लाह का एक खास कुर्ब नसीब हो जाए। तो ये 40 दिन का ये जो चिल्ला लगाना है ये कोई ऐसे किसी की अपनी बनाई हुई चीज नहीं है, बल्कि इसकी दलील कुरान और हदीस से मिल रही है। इसीलिए दावत और तबलीग में भी चिल्ला लगवाया जाता है, 40 दिन लगवाए जाते हैं, मगर क्योंकि हर बंदा 40 दिन नहीं लगा सकता तो दावत और तबलीग वालों ने थोड़ा सा इसको चेंज भी किया, किसी को 30-3 दिन के लिए, फिर 10 दिन की भी जमात, फिर 40 दिन की, और जो इससे भी ज्यादा और हिम्मत करते हैं तो वो साल की जमात में भी जाते हैं। तो बहरहाल ये 40 का हिंसा एक बहुत ही मोतबर हिंसा है, और ये 40 दिन जिंदगी में कम से कम एक मर्तबा ऐसा वक्त आना चाहिए कि 40 दिन इबादत में गुजर जाए। मशाइख ने यह भी फरमाया कि जरूरी नहीं है कि ये 40 दिन इंसान कोई अपने सारे दुनिया की जो मसरूफियात हैं इनसे हटके गुजार दे, मगर यूं भी कर सकता है कि अपनी मसरूफियात के साथ साथ एक कोई खास अमल, कोई नेकी, कोई जिक्र, कोई अजकार, कोई तिलावत वो 40 दिन के लिए करे। तो जरूरी नहीं है घर छोड़ के चले जाए या कहीं और चले जाए या अपने सारे आमाल मामूलात डिस्टर्ब कर दे या अपने बच्चों फैमिली को छोड़ दे, ना, इन सब के साथ भी की जा सकती है। मिसाल के तौर पर हमारे एक जानने वाले हैं, उन्होंने फैसला किया कि मैं 40 दिन तक 5 नमाजें तकबीर उला के साथ पढ़ूंगा। तो ऐसा नहीं है कि उसको इससे फायदा नहीं होगा, उसने भी एक खास अमल 40 दिन तक किया तो ये हिकमत के चश्मे उसके लिए भी हैं। या अगर कोई शख्स ये कहे कि अब मैं तिलावत की एक खास मकदार 40 दिन तक करता रहूंगा, या जिक्र मुराकबा करने वाले जो सालिकीन है वो कहें कि जी 40 दिन तक मैंने अब हर रोज जो है वो इतनी इतनी देर मुराकबा करना है, कम से कम 40 दिन मैंने एक दिन भी गैप नहीं करना है। तो ये भी है कि सारा कुछ छोड़ छाड़ के जाना जरूरी नहीं है कि बस खानकाह ही पे पहुंचा जाए, मगर मशाइख क्या ये तरतीब रही है कि 40 दिन के लिए सालिकीन आते और 40 दिन बाद वो हिकमत के सर चश्मे अपने साथ लेके जाते। तो 3 अहम नुकात इस मुबारक आयत से। पहली ये कि ये जो 30 और 10 रातों को अलग अलग मेंशन किया गया उसकी वजूहात बताई मुफस्सरीन ने। दूसरा, इस मुबारक आयत से जो खास बात जो निकलती है वो ये है कि 40 दिन और रात को इस्लाह नफ्स में, कल्ब की सफाई में बहुत बड़ी अहमियत हासिल है, कुरान से भी साबित, हदीस से भी साबित। और तीसरी अहम बात वो अल्लाह, और तीसरी, मेरी आवाज पहुंच रही है आप सब तक? जी आवाज पहुंच रही है? जी तीसरी अहम बात, जी तीसरी अहम बात ये है कि हजरत मूसा अलैहिस्सलात वसलाम ने अपने भाई जो कि अल्लाह के नबी भी थे, وقال موسى لأخيه هارون, अपने भाई हजरत हारून से फरमाया, اخلفني في قومي, आप मेरे खलीफा बने मेरी कौम में, व असलिह, और उनकी इस्लाह करें और गलत रास्ते पे ना चलिएगा। तो यहां से एक और बात की दलील भी नजर आती है कि जो मशायख हैं कई मर्तबा कुछ हजरात को खिलाफत देते हैं, और वो खिलाफत इसलिए दी जाती है कि अगर मैं नहीं तो आप जो हैं, जो हमारे ये जो सालिकीन है उनकी इस्लाह करें। तो ये मशायख के यहां खिलाफत का देना ये भी इसी नस से, इसी कुरान की आयत से इसको इसकी दलील मिलती है। हदीस में भी खिलाफत देने का तस्करा आता है। नबी अलैहिस्सलाम ने दुआ फरमाई, ए अल्लाह मेरे खुलाफा पर रहम फरमा। तो एक सहाबी ने यह दुआ सुनी तो आपने अर्ज किया, ए अल्लाह के नबी आपके खलीफा कौन है? आपने फरमाया, हर वो शख्स जो हदीस पढ़ता है पढ़ाता है वो मेरे खुलफा में से है। तो देखिए नबी अलैहिस्सलाम ने खुलफा का तस्करा फरमाया। फिर आपने हुक्मन फरमाया कि तुमने कुरान और सुन्नत पर अमल करना है और मेरे खुलफाए राशिदीन की सुन्नत पर अमल करना है। तो अल्लाह के नबी ने भी इसका तस्करा फरमाया कि खुलफा मौजूद और खुलफा का होना जरूरी है, इसलिए मशायख खुलफा तैयार करते हैं। मगर हर बंदे को ये खिलाफत नहीं दी जाती, बल्कि जिस जो इस्लाह के लिए आता है और इस्लाह में वक्त गुजारता है और उसकी जिक्र इबादात में दिल लगता है, गुनाह छोड़ने की तरफ रगबत हो जाती है, अल्लाह की याद की तरफ रगबत हो जाती है, इखलाक अच्छे हो जाते हैं, आम तौर पे ऐसे बंदे को इजाजत और खिलाफत दे दी जाती है। इस इजाजत और खिलाफत के देने में आम तौर पे मशायख बहुत ही एहतियात फरमाते हैं, और जब तक दिल के अंदर पूरी तरह से शरा सदर नहीं हो जाता तो ये इजाजत तो खिलाफत नहीं दी जाती। अक्सर मशायख इसमें बहुत ज्यादा इस्तखारा भी फरमाते हैं, और फिर जब जाहिरन भी ऐसा लग रहा होता है कि जी तमाम जो शरायत हैं वो पूरे हो रहे हैं, इसके बावजूद भी खूब इस्तखारा और हर तरह से देखते हैं। एक लंबा अरसा जब सालिक शेख के साथ गुजार लेता है उसके बाद ही ये इजाजत दी जाती है, ताकि ये सालिक जो है वो औरों को ये दीन सिखाए और शेख के इस दुनिया के जाने के बाद भी ये इस मकाम को आगे बढ़ाए। तो आम उसूल ये है कि ये इजाजत और खिलाफत उस सालिक को दी जाती है कि जिस सालिक ने अपनी इस्लाह कर ली हो। तो जिसने इस्लाह कर ली उसको ये इजाजत और खिलाफत दी जाती है, और उसके ऊपर दो शरायत हजरत मुफ्ती मोहम्मद शफी रहमतुल्लाह अलैह ने बयान फरमाए हैं कि किस शख्स को इजाजत और खिलाफत दी जाए या किस शख्स को शेख माना जाए। और वो दो शरायत क्या है? पहली शर्त ये है कि उसके ऊपर गालिब जिक्र हो, यानी उसका अल्लाह की याद का जो वक्त है ना वो ज्यादा हो बनिस्बत और औकात के। अल्लाह की याद का वक्त ज्यादा, बाकी चीजों का वक्त थोड़ा, तो जिक्र गालिब हो, पहली शर्त यह है। और दूसरी शर्त यह है कि आम तौर पे गुनाह ना करता हो, यानी मुत्तकी परहेजगार हो, कभी बतकाजा बशरियत गलती हो गई, गुनाह हो गया, इंसान है मगर गुनाह की तरफ रुझान नहीं है, गुनाह से परहेज और गुनाह से बचने ही का शौक है, और खुदा ना खास्ता कभी गुनाह हो गया तो तौबा भी जल्दी नसीब हो जाती है। तो ऐसे शख्स को इजाजत और खिलाफत दी जा सकती है हजरत मुफ्ती मोहम्मद शफी रहमतुल्लाह अलैह के कौल के मुताबिक, और तमाम मशायख के भी यही कौल है, ये तमाम मशायख की कौल का निचोड़ है। तो जब तक ये जिक्र इबादत का गलबा नहीं, मुसल्ले पे बैठने का शौक ही नहीं, तस्बीह घुमाने का शौक नहीं, अल्लाह को याद करने का शौक नहीं, इबादत की तरफ रगबत नहीं, तो इजाजत देना जो है वो तो जहर कातिल है। इसलिए ये शौक पहला शर्त है, पहली शर्त है। इस उम्मत के एक बड़े बुजुर्ग गुजरे हैं हजरत शेख शहाबुद्दीन सोहरवर्दी रहमतुल्लाह अलैह, उनकी खानकाह पे बहुत लोग आते थे, बड़ा रुजू था, दुनिया उनसे इस्लाह के लिए आती, अल्लाह ने उनको बहुत ही ज्यादा मकबूलियत दी थी, और उनकी खानकाह पे कई मरतबा लोग काफी काफी अरसे तक ठहरते कि जी हमें ये निस्बत मिल जाए, ये बातनी बातनी जो नेमत है ये मिल जाए, यानी जिक्र का गलबा हो जाए, जिक्र हमारे लिए लज्जत वाला हो जाए, इबादत में लज्जत मिल जाए, गुनाह छूट जाए। इस नेमत को हासिल करने के लिए लोग काफी काफी वक्त हजरत के पास गुजारते थे, तो कुछ लोगों को हजरत इजाजत अता फरमा देते थे, आम तौर पे बहुत अरसे बाद जाके हजरत इजाजत देते, तो लोग काफी काफी अरसा हजरत के पास आना जाना भी रखते, और कुछ लोग काफी अरसे तक खानकाह पे भी ठहरते। एक साहब आए اور ابھی آ کر 3-4 دن ہی نہیں گزرے تھے حضرت نے ان کو اجازت و خلافت عطا فرما دی. اب جو لوگ اتنے سالوں سے مہینوں سے خانقاہ پہ تھے بڑے حیران ہوئے کہ یہ 3-4 دن پہلے صاحب آئے ہیں اور حضرت نے 4-5 دن میں اجازت دے دی, اور ہم جو اتنے عرصے سے یہاں بیٹھے ہیں ہم پہ وہ نظر کرم نہیں ہوئی, تو کیا ہماری اصلاح نہیں ہوئی ہے؟ تو تھوڑی سی تشویش ان ساتھیوں میں آ گئی کہ جی اس کو 3-4 دن میں اجازت مل کیسے گئی بھائی, ابھی تو اصلاح کے 4 دن ہوئے ہیں. ایک اس سالک میں سے ایک نے جا کے حضرت سے عرض بھی کر دی کہ حضرت ہم اتنے عرصے سے آپ کی خانقاہ پہ پڑے ہوئے ہیں اس نعمت کو حاصل کرنے کے لیے, اور آپ کی نظر کرم جو ہے وہ اس پر ہوئی. تو حضرت نے فرمایا کہ ضرور اس بات کا جواب دوں گا. یہ بات کہہ کے اور بات مکمل ہو گئی, اور کچھ وقت گزر بھی گیا. تھوڑا وقت گزر گیا تو حضرت نے ایک دن اپنے خادم کو بلایا اور بلا کے کہا کہ جتنے لوگ اس وقت خانقاہ پہ موجود ہیں نا اتنی مرغیاں لے آؤ. خادم گیا وہ اتنی مرغیاں لے آئے. حضرت نے سارے لوگوں کو بلا لیا خانقاہ پہ جتنے بھی لوگ اصلاح کے لیے آئے ہوئے تھے, سب کو کہا کہ بھائی سب ایک ایک مرغی لے لو اور اس مرغی کو تم سب نے ذبح کرنا ہے جو تمہیں دی گئی ہے. بس اتنا کر دو کہ اس مرغی کو تم جب ذبح کرو گے تو اس چیز کا خیال رکھنا کہ تمہیں کوئی نہ دیکھ رہا ہو. بس ایسی جگہ پہ ذبح کرنا جہاں تمہیں کوئی نہیں دیکھ رہا ہو. سب نے کہا بہت اچھا حضرت کا حکم ہے. تو کوئی مسجد کے پیچھے چلے گیا اور بڑے چھپکے سے اس نے جا کے ذبح کر دی, کوئی کھیت میں چلے گیا اس نے چھپکے سے جا کے ذبح کر دی, کوئی درخت کے پیچھے چلے گیا, کوئی دور جا کے کسی نے کی کہ بھئی ایسی جگہ ذبح کرنا ہے جہاں کوئی نہ دیکھ رہا ہو. سارے جتنے بھی سالکین تھے سب ذبح کر کے اور یہ لے کے آ گئے مرغی. یہ جو صاحب جن کو اجازت و خلافت دی تھی 4-5 دن میں ہی دے دی تھی یہ مرغی کو ذبح کیے بغیر ہی آ گئے. اب ساروں نے دیکھا کہ جی سب نے مرغی ذبح کر دی حضرت نے جو حکم دیا تھا, اور یہ ایک ہے حالانکہ حضرت نے اس کو اجازت بھی دی, تو کسی نے یہ بھی کہہ دیا کہ یہ دیکھو اجازت و خلافت تو لے لی اور حضرت کا ایک حکم بھی پورا نہیں کر سکتے, اتنا چھوٹا حکم مرغی نہیں ذبح کر سکتا ہے. تو حضرت نے اس سے پوچھ لیا کہ بھائی کیا ہوا, سب نے مرغی ذبح کی آپ نے مرغی ذبح نہیں کی؟ اس نے کہا حضرت آپ کا حکم تھا کہ مرغی ذبح کرنی ہے مگر آپ نے یہ بھی ساتھ ساتھ فرمایا کہ وہاں ذبح کرنا جہاں کوئی نہ دیکھ رہا ہو. اور حضرت میں جہاں گیا مجھے یہ محسوس ہوا کہ اللہ رب العزت کی ذات جو ہے وہ مجھے غور سے دیکھ رہی ہے, تو میں اس وجہ سے یہ مرغی ذبح نہ کر سکا کہ مجھے ہر وقت کوئی نہ کوئی دیکھ رہا ہے اور آپ کا یہ حکم پورا نہ ہو سکا. یعنی ان صاحب کو اتنا اللہ کی یاد کا غلبہ تھا. تو حضرت نے سارے سالکین سے فرمایا کہ دیکھو یہ وہ وجہ ہے کہ اس اجازت و خلافت کی بڑی شرط یہ ہے کہ اللہ کی یاد غالب ہو, اور ان کو 3-4 دن میں ہی اجازت اس لیے دے دی کہ ان کے اوپر اللہ کی یاد کا غلبہ ہے. تو اجازت و خلافت مشائف دیتے ہیں, اور اجازت و خلافت کا جو دلیل ہے وہ اس مبارک آیت سے بھی ملتی ہے کہ حضرت موسیٰ علیہ السلام نے حضرت ہارون کو اپنا خلیفہ بنایا, اور نبی علیہ الصلوۃ والسلام نے بھی خلافت کا تذکرہ فرمایا, اور اسی طرح یہ خلافت کا معاملہ جو ہے اس پہ سب کا اتفاق ہے کہ جی اجازت و خلافت دی جائے تاکہ دین کے کاموں کو آگے بڑھایا جائے. اللہ تعالی ہمیں اس مبارک آیت کی سمجھ نصیب فرمائے. یہاں آ کے آج کی یہ کلاس مکمل ہوتی ہے. آج اس ایک مرتبہ پھر ترجمہ کرتا ہے, اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, وواعدنا موسیٰ 30 لیلۃ, اور وعدہ کیا ہم نے موسیٰ علیہ السلام سے 30 راتوں کا, وَأَتْمَمْنَاهَا بِعَشْرٍ, اور پورا کیا उनको और 10 दिन से। फतम्मा मीकातु रब्बिही अरबईन लैला, बस पूरी हो गई मुद्दत तेरे रब की 40 रातों की। वकाला मूसा, और फरमाया मूसा अलैहिस्सलाम ने लिया अखी ही हारून, और उन्होंने फरमाया अपने भाई हारून अलैहिस्सलाम से, उखलफनी फी कौमी, के मेरा खलीफा रहे मेरी कौम में। वह असलह, और उनकी इस्लाह कर। वला तत्तबे सबील अल मुफसिदीन, और ना चल मुफसिदों के रास्ते पर। यहां आके आज की क्लास मुकम्मल होती है। तालिबात थोड़ी देर के लिए मुराकबा कर ले, आंखों को बंद कर लें, सर को झुका लें, दुनिया और जो कुछ दुनिया में है उससे हट कट के अल्लाह की याद में डूब जाएं। थोड़ी देर के लिए अपने दिलों में अल्लाह को याद कर लें, आंखों को बंद कर लें, सर को झुका लें। दिल में तेरी याद हो, दिल में तेरी याद हो, मौला मेरी फरियाद सुन, लब पे तेरा नाम हो, मौला मेरी फरियाद सुन, दिल में तेरी याद हो, मौला मेरी फरियाद सुन, तू ही मक्सूदे हकीकी, तू मेरा महबूब है, तू ही मक्सूदे हकीकी, तू मेरा महबूब है, कर दे अपना कुर्बता, मौला मेरी फरियाद सुन, कर दे अपना कुर्बता, मौला मेरी फरियाद सुन, दिल में तेरी याद हो, मौला मेरी फरियाद सुन। ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह। दुआ कर लीजिए। सुभान रब्बिल अलाम, अल्लाहुम्म सल्ली अला सय्यिदिना मुहम्मदिन व अला आलि सय्यिदिना मुहम्मदिन व बारिक व सल्लिम। अल्लाहुम्मा इन्ना नसअलुका इल्मन नाफिअ व अमलन मुतक़ब्बला व लिसानन ज़ाकिरा وقلبا خاشعا ورزقا واسعا وشفاء من كل داء وصلى الله تعالى على حبيبه سيدنا محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين. جزاكم الله. السلام عليكم ورحمة الله وبركاته.
وعليكم السلام ورحمة الله وبركاته.